आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
Oh,
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रीष्टको मधुर अनि सामर्थ्य नाममा मेरो जयमसी साथै हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। श्रोता, आज हामी बाइबल अध्ययन नयाँ पुस्तकबाट अध्ययन गर्न गइरहेका छौं र आज हामी बाइबलको पहिलो पत्रुसको पत्र वा पुस्तकबाट अध्ययन गर्न गइरहेका छौं। म आशा गर्दछु कि यस पुस्तकबाट अध्ययनमा पनि धेरै धेरै आशिष प्राप्त गर्नुहुनेछ। अमित्र, आज हामी खालि परिचय भाग मात्र देख्नेछौ। पत्रुसलाई अज्ञानी, निर्बुद्धि, मछुवा भनिएको छ वा भनिन्दछ। तर त्यो मानिस जसले येशूको स्कूलमा 3 वर्ष बिताएथे, उसलाई अज्ञानी, अनपढ भन्न कति पनि सुहाउँदैन। पत्रुसका पत्रहरूले वा पुस्तकहरूले यसको पुष्टि गर्दछ। पत्रुस सिद्धान्तसँग व्यवहार गर्छन् र गहकिला विषयहरूका प्रयोग गर्दछन्। पहिला केही पदहरूमा पत्रुसले चुनावको, पूर्वज्ञानको, पवित्रकरणको, आज्ञाकारिताको, ख्रीष्टको रगतको, त्रिएकको, परमेश्वरको, उद्धारको, प्रकाशको, महिमाको, विश्वासको र आशाको शिक्षा वा सिद्धान्तसँग व्यवहार गर्दछन्। हेर्नुहोस् त, केही कम पदहरूमा त्यति धेरै सिद्धान्त वा शिक्षाहरूको। जुन तरिकामा उसले बाइबलका यी महान विषयहरूसँग व्यवहार गर्दछन् कि उनी कति पनि अनपढ, अज्ञानी, बुद्धु थिएनन्। यी पत्रहरूबाट पत्रुसको जीवनमा ठूलो परिवर्तन देखिन्दछ। उनी प्रचण्ड वा बेगवान थिए, तर अहिले उनी धीरजी छन्। जब उसले येशूलाई भेटे, उनी अति नै अस्थिर, ठोकर खाएर लड्ने व्यक्ति थिए। हाम्रा प्रभुले उसलाई भावमा भन्नुभयो, तिमी अहिले अति नै कमजोर मानिस हौ, तर म तिमीलाई पेट्रोस अर्थात् चट्टानी मानिस बनाउन गइरहेको छु, ढुङ्गे मानिस बनाउन गइरहेको छु, पत्थरे मानिस बनाउन गइरहेको छु, अनि तिमी येशू ख्रीष्टको जगमाथि बनाइनेछौ वा निर्माण गरिनेछौ जो चट्टान हुनुहुन्छ। पत्रुसले पारे कि प्रभु येशू चट्टान हुनुहुन्छ जुनमा मण्डली बनिएको छ। यो अति नै चाखलाग्दो कुरा छ कि यद्यपि उसको नामको अर्थ पत्रुस भए तापनि उसले भन्छ सबै विश्वासीहरू पनि साना चट्टानहरू हुन्। पहिलो पत्रुस 2:5 भन्छन्, तिमीहरू पनि जिउँदा पत्थरहरू जस्तै एउटा आत्मिक घरमा बनिँदै जान्छौ। अर्को शब्दमा उसले भनिरहेका छन्, प्रत्येक विश्वासी एक पत्रुस हुन्। सिमोन पत्रुसले कहिले पनि माथि उच्च स्थानको लिँदैनन्, जुन हामी उसका पत्रहरूमा देख्छौ। जब उसले आफ्नो पत्र खोल्छन्, उसले आफै स्वयंलाई एक प्रेरित भन्दछन्। उनी तिनीहरूमध्ये एक प्रेरित हुन्। यद्यपि जब प्रेरितहरूका नामहरू यथाक्रममा विवरण दिँदा पत्रुस सधैँ क्रम तालिका वा सूचीमा भए तापनि, यद्यपि प्रभुले उसलाई पेन्टेकोस्टको दिनमा पहिलो सुसमाचार सुनाउन चुन्नु भए तापनि,
उसले यो सोचेनन् कि उनी अरूहरूभन्दा श्रेष्ठ वा उच्च ओहदाका व्यक्ति थिए। मित्र, पाउले आफ्ना पत्रहरू लेखिसकेपछि अनि खुनी नेरो रोमी साम्राज्यको सिंहासनमा आएपछि र सतावट अघि नै शुरू भइसकेको थियो त्यसपछि लेखेथे। पत्रुसले आफ्ना पत्रहरू कहीँ कतै ईस्वी सम्वत् 64 र 67 बीच लेखे। परम्परा अनुसार पत्रुस स्वयं शहीद भए। पहिलो पत्रुस 5:13 लेखिएको छ, तिमीहरू सँगसँगै चुनेको बेबिलोनमा भएको मण्डलीले तिमीहरूलाई सलाम पठाउँदैछ, साथै मेरो छोरो मर्कुसले पनि। त्यहाँ कोही कोही छन् जसले सोच्दछन् कि बाबेललाई यहाँ सांकेतिक रूपमा वा लाक्षणिक अर्थमा प्रयोग गरिएको छ र पत्रुसको वास्तविक तात्पर्य थियो रोम भनेर सोच्दछन्। तर उसको लागि त्यसलाई लाक्षणिक तरिकामा वा सांकेतिक अर्थमा प्रयोग गर्ने कुनै कारण छैन। पत्रुस नै एक प्रेरित थिए जसले कहिले पनि त्यस प्रकार सांकेतिक वा लाक्षणिक तरिकामा लेखेका पाउँदैनौ, जस्तो कि योहन्नाले प्रकाशको पुस्तकमा प्रयोग गरिएको हामी पाउँदछौ। पत्रुस अति नै धेरै अक्षरस रूपमा यथास शब्द वा अक्षरस रूपमा र व्यावहारिक रूपमा लेख्छन्। म विश्वास गर्दछु कि यदि उसको तात्पर्य रोम नै भए उसले रोम नै भन्ने थिए। मेरो विचार यो हो कि सिमोन पत्रुस कहिले पनि रोममा गएनन्। म सोच्दछु कि उनी एसिया माइनरमा थिए, जुन रोमी साम्राज्यको महान खास केन्द्र स्थान थियो। तर उनी त्यो प्रेरित थिएनन् जसले त्यो क्षेत्र खोलेथे। म सोच्दछु कि उसले पाउललाई पछ्याए। पाउल रोममा जाने थिएनन् यदि पत्रुस पहिले नै रोममा प्रचार गरिरहेको भए, किनभने पाउल स्पष्ट पारे कि उनी त्यो स्थानहरूमा गए जहाँ सुसमाचार अघि वा पहिले कहिले पनि सुनाइएको थिएन। जबकि रोम पाउलको घुम्ने स्थान भएकोले गर्दा वा पाउल नै रोममा सुसमाचार लिएर गइरहने र भ्रमण गरिरहने व्यक्ति भएकोले गर्दा यो बिल्कुल स्पष्ट देखाइ पर्दछ। पत्रुसले होइन तर पाउलले नै रोममा मण्डलीको स्थापन गरेथे। अमित्र, पत्रुस रोममा नभएर बाबेलमा हुने कुराको संकेत जनाउने अर्को ठोस प्रमाण तर्क चाहिँ स्थानहरूका सूचीमा आधारित छन् जुन उसले सम्बोधन गर्छन्। पहिलो पत्रुस 1:1 येशु ख्रीष्टको प्रेरित पत्रुसबाट पोन्तस, गलातिया, कापाडोल्किया, एसिया र बिथिनिया भरि निर्वासित भई छरपष्ट भएकाहरूलाई। अमित्र, यी सबै स्थानहरू एसिया माइनरमै छन्। यी क्षेत्रलाई आज टर्किन्दछ। ती स्थानहरूका आँकडा दिने काम वा सूची दिने काममा पत्रुस पूर्वबाट पश्चिमतिर बढ्छन्। यसले यो राय दिन्छ कि लेखक यस पत्र लेखेको समयमा पूर्वमा थिए। भौगोलिक सम्बन्धीको स्थानहरूको आँकडा दिने वा सूची दिने स्वाभाविक र सामान्य तरिका चाहिँ त्यस पोइन्ट वा बिन्दुबाट सुरु गर्नु हो जहाँ तपाईँ हुनुहुन्छ। जब म पूर्वी नेपालको झापा जिल्लामा हुन्छु र पश्चिमतिर जाने बारेमा कुरा गर्दछु तब म यसो भन्दछु, म दमक, इटरी, हेटौडा, नारायणगढ भएर अन्तिममा काठमाडौँ गइरहेको छु। मित्र, त्यो स्थानबाट सुरु गर्ने कुरा सामान्य हो। जहाँ म छु र क्रम अनुसार वा क्रममा स्थानहरूको नाम दिनु सामान्य कुरा हो। जबकि पत्रुसले पूर्वबाट पश्चिमतिर स्थानहरूको सूची दिएकोले गर्दा यो यस्तो देखिन्छ कि उनी साँच्ची नै बाबेलमा थिए। बाबेलको कैद वा बन्धुवा पनि अति नै कम यहुदीहरू आफ्ना मुलुकमा फर्किआएथे। भन्नु नै पर्दा वास्तवमा 60,000 भन्दा कम यहुदीहरू आफ्ना मुलुकमा फर्किआए। त्यहाँ बाबेलमा अझै ठूलो यहुदीहरूका कलोनी छ वा ठूलो संख्यामा यहुदीहरूले आफ्नो बसोबास बाबेलमा बनाएर बसेका थिए। अनि थप यहुदीहरू बाबेलमा भागी गए जब कठोर सतावट रोममा त्यहाँको सम्राट क्लाडियसद्वारा शुरू भयो। उदाहरणको लागि हामी जान्दछौ प्रिस्क्विला र अक्विला रोमबाट कोरिन्थीमा भागेर आए। धेरैजना बाबेलमा भागेर गए। त्यहाँ दुवै यहुदी र क्रिस्टियनहरूलाई सतावट थियो। जबकि हामी जान्दछौ पत्रुसको सेविकाई प्राथमिक रूपमा खास गरेर यहुदीतिर भएकोले गर्दा यो यस्तो देखिन्छ उसले एसिया माइनरमा यहुदी कलोनीहरूका लागि र विशेष गरेर बाबेलमा सेविकै गरे। बाबेल अझै इफ्रातस नदीको किनारमा स्थित महान सहर थियो। धेरै यहुदीहरू बन्धुवा वा कैदको अन्तपछि त्यहाँ नै रहेका थिए। यद्यपि यसले यस कुराको उल्लेख गर्दछ कि पत्रुसको मृत्यु रोममा नै भएथ्यो। त्यहाँ यसको आड दिने कुरा ठोस ऐतिहासिक आधार छैन। हजुर, म यस तथ्यलाई कमी गर्ने कुनै कारण देख्दिन कि सिमोन पत्रुस इसरायली वा यहुदीहरूको लागि प्रेरित थिए, जो पूरा जताततै छरपष्ट छरिएर बसेका ती यहुदीहरूको तिनी प्रेरित थिए। पत्रुसको यो पत्रको सबभन्दा ठूलो विषय हो कष्टको समयमा ख्रिस्टियन आशा। यद्यपि पत्रुसले महान सिद्धार्थसँग व्यवहार गर्दछन् र गरे तापनि र गहकिला विषयहरूका प्रयोग गरे तापनि उनी उदासीन र उत्साहीन तरिकामा लेख्दैनन्। पत्रुसलाई आशाका प्रेरित भनिएका छन्, जबकि पाउललाई विश्वासका प्रेरित र युहानलाई प्रेमको प्रेरित भनिदछ। यो पत्रले आशामाथि अति नै ठूलो जोड हाल्दछ, तर म विश्वास गर्दछु यस पत्रको विषयलाई प्रतिपादन गर्ने शब्द हो कष्ट। पत्रुसले परमेश्वरको अनुग्रहको पनि जोड दिन्छन् र केही टिप्पणीकारहरू सोच्दछन् कि यो नै उसको मुख्य जोड हो, तर यो शब्द कष्ट वा यससँग जाने कुनै संगोत्री वा सम्बन्धी शब्दहरू यस पत्रमा 16 पल्ट उल्लेख भएको छ। आशा सधैँ कष्टहरूसँग बाँधिएको छ, यसकारण म सोच्दछु यो भन्न बिल्कुल उच्च खास मुख्य विषय चाहिँ कष्ट परीक्षाको समयमा ख्रिस्टियन आशा हो। पत्रुसले ख्रिस्टको कष्टको बारेमा धेरै कुरा भन्नेछन्। ख्रिस्टको कष्टहरू हिब्रूको पुस्तकको लेखकद्वारा पनि व्यवहार गरिएका छन्, अनि याकुबले आफ्ना पत्रमा यस विषयसँग व्यवहार गरे, अनि निश्चय नै भविष्य वक्ताहरूले यसको उल्लेख गरे। तर पत्रुसले यस विषयलाई अलिक बेग्लै तरिकामा प्रयोग गर्छन् वा व्यवहार गर्दछन्। मित्र, जब सिमोन पत्रुसले कष्टको बारेमा लेखिरहेका थिए, उसले हर्ष आनन्दमा जोड़ दिन्छन्। यसले जवान प्रचारकहरूको सम्बन्धमा केही महत्वपूर्ण कुरा भन्न अगुवाई गर्दछ। यी दिनहरूमा हामीसँग केही अति नै धेरै अद्भुत महान परमेश्वरका वचनका व्याख्याताहरू छन्। म तिनीहरूको लागि परमेश्वरलाई धन्यवाद दिन्छु, तर जब मैले तिनीहरू 2-3 जना कहाँ सन्देश सुनेपछि मैले त्यस्तो महसुस गरे जस्तो कि डाक्टर क्याम्बेल मोर्गनले आफ्ना दिनमा महसुस गरे। मैले डाक्टर क्याम्बेलको कथा सुनेको थिएँ। एक दिन डाक्टर क्याम्बेल र आफ्ना पत्नी त्यो एक जवान प्रचारकको सन्देश सुन्न गयो, जसमा तिनीहरू खास गरेर रुचि राख्दथे। उनी वाक्पट वा अति नै राम्ररी व्याख्यान दिनेवाला र हेर्दा सुन्दर देखिने जवान व्यक्ति थिए, र उसले अति नै महान सन्देश दिए। सभा सकेपछि आफ्ना घरतिर वापस आउँदै गर्दा बाटोमा डाक्टर क्याम्बेलको पत्नीले त्यस जवान प्रचारकको थुप्रै प्रशंसा गरिन्, तर तिनी छक्कै परिन् कि डाक्टर क्याम्बेलले कुनै जवाब दिएन। अन्तिममा तिनले सोधे, के तपाईँ सोच्नुहुन्न कि उनी महान प्रचारक होइनन्? उसले उत्तर दिए, उनी कष्टहरूको बातमा त्यो हुनेछन्। हजुर, समय बित्दै गयो र एक दिन यस जवान प्रचारकले अनुभवद्वारा यो पत्ता लगाए कि ख्रिस्टको लागि खड़ा हुनु यसले के कस्तो किम्मत लिन्छ। उनी सतावटमा भएर गए र उसले आफ्नो मण्डलीमा समस्याहरूको सामना गरे, अनि एक दिन उनी खुला चिहानमा उभे र उसले आफ्नो एक बच्चालाई दफनाए, अनि डाक्टर मोर्गन र उसका पत्नी फेरि उसको सन्देश सुन्नलाई गए, किनभने तिनीहरूले यस जवान प्रचारकलाई प्रेम गर्थे। सेवापछि श्रीमती मोर्गनले सोधिन्, क्याम्बेल, अहिले तपाईँ उसको बारेमा के सोच्नुहुन्छ? अनि क्याम्बेलले उत्तर दिए, उनी महान प्रचारक हुन्। देख्नुभयो, कष्टहरूले भिन्नता बनायो। यो मेरो व्यक्तिगत अनुभव पनि हो। एक जवान प्रचारकको रूपमा मैले प्रभुको लागि खड़ा हुने बारेमा र कष्टहरूको बारेमा धेरै कुरा प्रचार गरे बोले। म हस्पिटलमा जाने गर्दथे र मानिसहरूलाई हौसला दिन्थे र तिनीहरूको निम्ति प्रार्थना गर्थे। म तिनीहरूलाई भन्थे, प्रभु तिनीहरूसँग हुनुहुन्छ। समयमा म एक प्रकारले सिर्फ थ्योरी मात्र सिद्धान्त मात्र जाने प्रचारक थिए। त्यो कुरा तिनीहरूलाई भन्थे जुन कुरा मेरो आफ्नै जीवनको अनुभवबाट सत्य भएको मलाई थाहा थिएन। यद्यपि मैले त्यसमा विश्वास गरे तापनि, तर त्यो दिन आयो जब म आफै स्वयं नै हस्पिटलमा गए, जान पर्यो। अर्को प्रचारक आए र मसँग प्रार्थना गरे। जब त्यो प्रचारक प्रार्थना पश्चात जान लागेका थिए, मैले उसलाई भने, मैले पनि त्यही कुरा गरेको थिएँ जुन तिमीले गरेका छौ। म आउँथे र मानिसहरूले भन्थे कि परमेश्वर तिनीहरूसँग हुनुहुनेछ, अहिले तिमी यहाँबाट बाहिर गइरहेका छौ, तर म यहीँ रहिरहेको छु र मैले यो पत्ता लगाएको छु र लगाउनेछु। यो खाली थ्योरी वा सिद्धान्त मात्र हो या मैले जुन मानिसहरूलाई भनिरहेको छु त्यो सत्य हो? मित्र, मैले पत्ता लगाएँ कि त्यो सत्य हो। अहिले यो मेरो निम्ति कति पनि खालि सिद्धान्त होइन। आज म यसलाई परमेश्वरको वचनले भन्ने तथ्यद्वारा र यसलाई आफ्नो जीवनको अनुभवको तथ्यद्वारा म जान्दछु। म यी कुराको बारेमा कति पनि मानिसहरूसँग त्यति धेरै बहस गर्दिन, किनकि तिनीहरू निश्चित खास कुराहरू छन् जुन म जान्दछु। म तपाईसँग मह गुलियो छ या छैन त्यसको बारेमा बहस गर्दिन। यदि तपाईँ सोच्नुहुन्न त्यो गुलियो छ, तपाईँको मामला हो। मैले हिजो बिहानै ब्रेड पाउरोटीसँग केही मह खाएँ अनि म जान्दछु कि त्यो मिठो छ, गुलियो छ। त्यो नै ज्ञान अनुभवबाट आउँदछ। सिमोन पत्रुसले हामीलाई कष्टको सिद्धान्तको दिन गइरहेका छैनन्। सिमोन पत्रुसले हामीलाई उसको आफ्नो महान भयानक अनुभवबाट केही कुरा बताउन गइरहेका छन्। अनि यो हामीलाई पनि अति नै अद्भुत कुरा हुनेछ जब यो तपाईँ र मेरो अनुभव बन्दछ। त्यसपछि हामी यस पहिलो पत्रुसको रूपरेखा पनि हेरौं। पहिलो अध्याय एक अध्याय पद एकदेखि नौमा हामी मुख्य विषयको रूपमा देख्नेछौ कष्ट र विश्वासीहरूको सुरक्षा आनन्दको उत्पादन गर्छ। दोस्रो अध्याय एकको दसदेखि पच्चीस पदमा मुख्य विषयको रूपमा हेर्छौ कष्ट र शास्त्रहरू पवित्रताको उत्पादन गर्दछ। तेस्रो अध्याय दुईदेखि चारमा हामी मुख्य विषयको रूपमा देख्छौ कष्ट र ख्रिष्टको कष्ट। अनि यसै विषय खण्ड अन्तर्गत हामी देख्नेछौ दुई अध्याय अलगाईको उत्पादन गर्दछ। तीन अध्यायमा ख्रिस्टियन आचरणको उत्पादन गर्दछ। अनि यस तीन अध्यायको पनि उपखण्डमा देख्छौ तीन अध्याय एकदेखि सात पद अनुसार घरमा आचरण व्यवहार, तीन अध्यायको आठदेखि सत्र पद अनुसार मण्डलीमा आचरण व्यवहार, अनि तीन अध्यायको अठार र बाइस पद अनुसार ख्रिष्टको कष्टको नुहको दिनमा आत्माद्वारा प्रचार गरिएको थियो। अनि अध्याय चारमा परमेश्वरको इच्छाप्रति आज्ञाकारिताको उत्पादन गर्दछ। अध्याय पाँचमा मुख्य विषयको रूपमा देख्छौ कष्ट र ख्रिष्टको दोस्रो आगमन। अनि यो विषय खण्ड अन्तर्गत हामी देख्नेछौ पाँच अध्याय एकदेखि चार पदमा सेवा र आशाको उत्पादन गर्दछ। पाँच अध्याय पाँचदेखि चौध पदमा नम्रता र धीरजको उत्पादन गर्दछ। मित्र, यही रूपरेखाको आधारमा हामी अर्को दिनदेखि बाइबल अध्ययन गर्नेछौ पहिलो पत्रुसबाट। परमेश्वरले तपाईँ सबैलाई धेरै धेरै आशिष दिनुभएको होस्। प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात् सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ 9847353579। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।